यो रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी। अर्थतन्त्रमा सुधार गर्दै स्वदेशी वस्तु उत्पादन र उपभोगमा प्रोत्साहन गर्नुपर्नेमा सांसदहरूको जोड़। नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न विरूद्ध राज्य विरूद्धको कसुर। ठगी र संगठित अपराधमा मुद्दा चलाउनु पर्ने राय सहितको प्रहरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश। 32 जनालाई मुद्दा चलाउन सिफारिश। चिकित्सा क्षेत्रलाई सुधार गर्न चिकित्सा ऐनलाई पूर्णता दिन आवश्यक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। रूसको बेलगोरोड सीमा क्षेत्रमा भएको तोड़फोड़मा युक्रेनको संलग्नता रहेको भन्ने रूसको आरोप युक्रेनद्वारा अस्वीकार। र जिम्बावेमा हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनौटका लागि 22 सदस्यीय टोलीको घोषणा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संघीय संसदमा सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कृषि उत्पादन योजनाको प्राथमिकतामा ध्यान दिँदै कार्यान्वयनमुखी नीति ल्याउनुपर्ने बताउनुभयो। उहाँले अराजकताका कारण भ्रष्टाचार र व्यक्तिवादको रोग मौलाएको बताउनुहुँदै यस्ता रोग नियन्त्रण गर्न चुनौती बन्दै गएको उल्लेख गर्नुभयो। बैठकमा सांसदहरूले स्वास्थ्य क्षेत्र, सामाजिक सुरक्षा, पर्यटन क्षेत्रको विकासमा प्राथमिकता दिने नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने, वैदेशिक रोजगारीमा गएका र गैर आवासीय नेपालीलाई नेपालमा नै काम गर्ने वातावरण बनाउनेतर्फ सरकारले ध्यान दिन जरूरी रहेको बताउनुभयो। सांसदहरूले मुलुकको वर्तमान आर्थिक स्थिति सुधारमा ल्याउनुपर्ने, आफ्ना निर्वाचन क्षेत्रका पूर्वाधार निर्माण चाँडो सम्पन्न गर्न प्राथमिकता दिन, पशु चौपायामा फैलिएको महामारी, जनशक्ति विकास, खानेपानी समस्या, वातावरणीय प्रदूषण, उखु किसानको समस्या लगायत विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसैगरी राष्ट्रिय सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुहुने सांसदहरूले सरकारको नीति तथा कार्यक्रममा समावेश भएका विकास, अर्थतन्त्रको सुधार, स्वदेशी वस्तु उत्पादन र उपभोगलाई प्रोत्साहन जस्ता कार्यक्रम सकारात्मक भएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड़ दिनुभयो। सांसदहरूले समावेशी समन्वयक विकासका लागि स्पष्ट रूपले नीति तथा कार्यक्रममा समावेश गरिनु, शिक्षा र महिला आत्मनिर्भरता सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइनुपर्ने पनि बताउनुभयो। जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न विरूद्ध ठगी, संगठित अपराध तथा राज्य विरूद्धको अपराधमा मुद्दा चलाउने राय सहित अनुसन्धान प्रतिवेदन हिजो जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। अनुसन्धानको 57 दिनमा प्रहरीले आफ्नो राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सम्पत्ति शुद्धिकरण तथा अख्तियार दुरूपयोग अनुसन्धानको पाटो बाँकी नै रहने र त्यसतर्फ पनि मुद्दा आकर्षण हुन सक्ने बताउनुभयो। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री, गृहमन्त्री लगायत 16 जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय पनि दिएको उहाँले जानकारी दिनुभयो। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन हेरेर अभियोजनको पाटो अघि बढ़ने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युत मणि नेउपानेले जानकारी दिनुभयो। शरणार्थी प्रकरणमा 113 जना पीड़ितले 27 करोड़ भन्दा बढ़ी ठगी भएको भनी उजुरी दिएका छन्। घटनामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड, नेकपा एमालेका निलम्बित सचिव एवं पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, बादलका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसी, टोप बहादुर रायमाझीका छोरा सन्दीप रायमाझी सहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरूङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन्। प्रकरणमा आरोपित पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजीत राईका छोरा निरज राई सहितका व्यक्तिहरू फरार रहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन आवश्यक रहेको बताउनु भएको छ। हिजो चिकित्सा शिक्षा आयोगको 11 बैठकमा प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरूको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्न जरूरी रहेको बताउनुभयो। उहाँले चिकित्सा क्षेत्रका हरेक समस्यालाई समाधान गर्ने गरी ऐन निर्माणको कार्यलाई पूर्णता दिनुपर्ने र आयोगले मेहनत गरेर तयार पारेको ऐनलाई राष्ट्रिय हित हुने गरी अगाडि बढ़ाउने स्पष्ट पार्नुभयो। बैठकमा चिकित्सा शिक्षा आयोगका सदस्यहरूले राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार गर्ने बारे, जनशक्ति प्रक्षेपण, चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति निर्माण बारे आफ्नो धारणा राख्नु भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कञ्चनपुरको शुक्ला फाटा आरक्षण पीड़ितको माग सम्बोधन गरिने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो शुक्ला फाटा आरक्षण पीड़ितका समस्या पुनस्थापना र व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउन पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत दिनुभयो। उहाँले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने आरक्षण पीड़ितलाई आश्वासन दिनुभयो। त्यस अवसरमा परराष्ट्र मन्त्री नारायण प्रकाश साउद लगायत कञ्चनपुरका विभिन्न पार्टी सम्बद्ध नेता तथा कार्यकर्ता र आरक्षण पीड़ितको सहभागिता थियो। संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2075 संशोधन मसौदा समितिको पहिलो बैठक बानेश्वरमा हिजो बसेको छ। बैठकमा सभामुख देवराज घिमिरेले मसौदा समितिले नियमावलीमा संशोधनको काम जति सक्दो छिटो सक्नुपर्ने बाध्यकारी अवस्था रहेको भन्दै समयमा नै काम सकिने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले नियमावली सर्वसम्मत ढंगले पास गर्न आग्रह गर्दै लामो समयसम्म संशोधन गर्न नपर्ने गरी तयार हुने विश्वास व्यक्त गर्नुभयो। यही वैशाख मसान्तसम्ममा नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व 21.5 खर्ब रूपियाँ नाघेको छ। नेपालले 10 खर्ब 83 अर्ब 47 करोड़ 49 लाख आन्तरिक र 10 खर्ब 70 अर्ब 64 करोड़ 90 लाख बाह्य गरी कुल 21 खर्ब 54 अर्ब 12 करोड़ 39 लाख रूपियाँ बराबर ऋण तिर्न बाँकी रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपीको आकार 48 खर्ब 51 अर्ब 62 करोड़लाई आधार मान्दा जीडीपीमा सार्वजनिक ऋणको अनुपात 44.40% बराबर देखिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ़दै जानु र न्यून पूँजी निर्माणका कारण आर्थिक वृद्धिदर समेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्न सक्ने देखिएको छ। चालू आर्थिक वर्षको 10 महिना अवधिमा मात्र सरकारले 2 खर्ब 30 अर्ब 24 करोड़ 67 लाख ऋण उठाएको छ भने 1 खर्ब 43 अर्ब 42 करोड़ 2 लाख रूपियाँ बराबर सावा ब्याज तिरेको छ। कुल सार्वजनिक ऋणलाई कुल जनसंख्यासँग तुलना गर्दा प्रति व्यक्ति ऋण 73,860 बराबर पर्न जाने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनगुनासो सम्बोधन हुने गरी काम गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा हिजो आयोजित आर्थिक वर्ष 2079-80 को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री शर्माले जनतामा अझै पनि गुणस्तरीय दूरसंचार सेवा नपुगेको भन्नुहुँदै गुनासोको तत्काल सम्बोधन हुने गरी काम गर्न निर्देशन दिनुभयो।
सबैतिर पुग्या जस्तो देखिन्छ, गुनासोहरू यसरी आइरहेका छन्। मानव हामी आधा पनि काम गर्न सकेका छैनौँ भन्ने ढङ्गले गुनासो आइरहेका छन्। कहाँनिर समस्या हो यो, कहाँनिर अलिअलि एक्सेस भइरहेका छ, ध्यान दिन जरुरी छ।
मन्त्री शर्माले तथ्याङ्कमा मात्र प्रगति देखिने नभई जनताले महसुस गर्ने गरी काम गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर जयकान्त राउतले 15 योजनाका सूचक कार्यान्वयन गर्न अन्तर मन्त्रालय र अन्तर निकाय समन्वयको आवश्यकता ल्याउनुभयो। मन्त्रालयका सचिव कृष्णबहादुर राउतले मुद्दा मामिला र खरिद ऐनका कारण कतिपय कार्यालयले पूँजीगत खर्च बढ़ाउन नसकेको भन्नुहुँदै समस्या समाधानका लागि कार्ययोजना बनाएर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। सचिव राउतले बैठकबाट प्राप्त निर्देशन र सुझावलाई दृढ़ताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको युरोप एसिया पेसिफिक तथा ल्याटिन अमेरिका मामिला सम्बन्धी नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधि मण्डलले अर्थमन्त्री डाक्टर प्रकाश शरण महतसँग भेटवार्ता गरेको छ। भेटका क्रममा एमसीसीले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति अन्तर्गत अघि बढ़ाइरहेका परियोजना कार्यान्वयनको समग्र स्थितिबारे छलफल भएको अर्थमन्त्री डाक्टर महतको सचिवालयले जनाएको छ। एमसीसी सम्झौता कार्यान्वयनमा जाने मिति अगस्त 2023 नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले 5 वर्षभित्र आयोजना सम्पन्न गरिसक्नुपर्ने सन्दर्भमा यसको पूर्व तयारीको अवस्थाका बारेमा जानकारी लिन एमसीसीका पदाधिकारीको भ्रमण भएको सचिवालयले जनाएको छ। भेटका क्रममा एमसीसी नायब उपाध्यक्ष ब्रुक्सले आयोजनाको जग्गा प्राप्ति, खरिद प्रक्रिया जस्ता पूर्व तयारीका काममा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो। सम्झौता कार्यान्वयनमा जानु पूर्व सम्पन्न भइसक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षबीच विस्तृत छलफल भएको जनाइएको छ। भेटका क्रममा अर्थमन्त्री डाक्टर महतले यो आयोजना पूर्व निर्धारित समयावधिभित्रै सम्पन्न भई नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नुका साथै आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरूलाई कानूनको प्रक्रिया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। लुम्बिनी प्रदेशमा हिजो थपिएका 3 मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। हिजो थपिनुभएका 3 जना मन्त्रीलाई हिजो नै प्रदेश प्रमुख अमित शेरचनले बुटवलमा शपथ ग्रहण गराउनुभयो। मुख्यमन्त्री दिल्ली चौधरीले कांग्रेस, जसपा, जनमतबाट 1-1 जना गरी 3 जना थपेर 7 सदस्यीय मन्त्री परिषद बनाउनु भएको हो। दाङ 2 को 1 बाट निर्वाचित नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, रूपन्देही 5 को 2 निर्वाचित जनमतका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री, बाँके 2 को 1 जसपाबाट निर्वाचित भण्डारीलाल अहिरले कृषि मन्त्रीको शपथ लिनुभयो। हिजै मुख्य न्यायाधिवक्ता डाक्टर बुद्धबहादुर थापालाई पनि शपथ गराइएको छ। यसअघि मन्त्री बन्नुभएका 2 जना विभागीय मन्त्रीको पनि हिजै जिम्मेवारी तोकिएको छ। नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालय र लोकसभाका सन्तोष कुमार पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकिएको छ। लुम्बिनीमा अझै केही मन्त्रालय रिक्त रहेको र बाँकी मन्त्री बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिनुभयो। जनता समाजवादी पार्टी जसपा नेपालको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित हुनुभएको छ। संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिले हिजो यादवलाई निर्वाचित घोषणा गरेको हो। यसअघि राम सहाय प्रसाद यादव संसदीय दलको नेता हुनुहुन्थ्यो। यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि उक्त पद रिक्त रहेको थियो। संसदीय समितिमा सम्पत्ति शुद्धिकरण, निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल शुरू भएको छ। संघीय संसद कानून न्याय तथा मानवाधिकार समितिको हिजोको बैठकमा उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै सदस्यहरूले अवैध रूपमा हुने सम्पत्ति आर्जन र अनधिकृत आर्थिक कारोबारलाई निस्तेज बनाउने विधेयकलाई समृद्ध तुल्याउनु आवश्यक रहेको बताउनुभयो। बैंकिङ प्रविधि र व्यवसायको विश्वव्यापीकरणसँगै आर्थिक अपराध समेत बढ़दै गएको, कुनै स्थान विशेषमा रही जुनसुकै देशमा अपराध गर्न सकिने अवस्था रहेको तथा देशबाट हुने पुँजी पलायन रोक्नका लागि कानूनी व्यवस्था गर्न सरकारले उक्त विधेयक ल्याएको हो। संघीय संसदका सांसदहरूको विद्युतीय प्रणालीबाट हाजिर गरिने भएको छ। हिजो प्रतिनिधि सभाका सभामुख र उपसभामुखले विद्युतीय हाजिरीका लागि बायोमेट्रिक प्रणालीबाट नाम दर्ता गराउनुभयो। संसद सचिवालयका अनुसार सबै सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरेपछि विद्युतीय प्रणालीबाट हाजिर हुनेछ। प्रतिनिधि सभा बैठकमा सांसदहरू हाजिर गरेर घर जाने गरेको भन्दै विद्युतीय हाजिरीको प्रबन्ध गर्नुपर्ने माग उठिरहेको थियो। हालसम्म सांसदहरूले लिखित रूपमै हाजिर गर्दै आउनु भएको थियो। जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन मिटर ब्याजी सम्बन्धी 984 निवेदन दर्ता भएको छ। मिटर ब्याजीहरूका कारण दुःख पाएको भन्दै पीड़ितले हालसम्म 984 निवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय पर्साका मिटर ब्याजी पीड़ित सहायता कक्षका प्रमुख गौरीशंकर शाहले जानकारी दिनुभयो। सरकारले मिटर ब्याजी पीड़ित विरूद्ध मिटर ब्याजी विरूद्ध अध्यादेश मार्फत कानून बनाई ठगी गर्ने साहुहरूलाई कानूनी कार्यवाही गर्ने निर्णय बमोजिम पीड़ितहरूले न्यायका लागि निवेदन दिएको उहाँले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयले वैशाख 15 गते मिटर ब्याजी पीड़ितहरूलाई निवेदन दिन सूचना निकालेपछि वैशाख 17 गतेदेखि निवेदन आउन शुरू भएको प्रमुख शाहले बताउनुभयो। अधिकांश पीड़ितहरूले आफै निवेदन लिएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराउने उहाँको भनाइ छ। पीड़ितहरूको निवेदन दिने चाप बढ़ेकाले जेठ 14 गतेसम्म निवेदन लिने गरी समय बढ़ाइएको उहाँले बताउनुभयो। यस वर्षको वसन्त ऋतुमा करिब 500 सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा हिजोसम्म आरोही तथा शेर्पा सहयोगी गरी 500 सगरमाथा आरोहण गरेको विभागका महानिर्देशक होम प्रसाद लुइटेलले बताउनुभयो। मौसमले साथ दिएकाले अहिले सगरमाथा लगायत हिमालमा उत्साहपूर्वक आरोहण भइरहेको विभागले जनाएको छ। यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख 30 गतेबाट शुरू भएको थियो। बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रबिन्दु भएर हिजो साँझ 6:54 4.1 रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रबिन्दु भएर जेठ 7 गते बिहान 4.1 रेक्टर स्केलको भूकम्प गएको थियो। नेपालको हिमाली तथा पहाड़ी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मत्स्येन्द्रनाथको रथ हिजो लगनखेलबाट जाउला खेल तानिएको छ। रातो मत्स्येन्द्रनाथको यस रथयात्रालाई पश्चिम यात्रा पनि भन्ने गरिन्छ। रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ। रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो। मत्स्येन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा शुरू भएर आषाढ़ शुक्ल चतुर्थी 2 महिनासम्म चल्दछ। मत्स्येन्द्रनाथ रथयात्राको अन्तिम दिन भोटो देखाउने परम्परा छ। पुलचोकमा रथारोहण गरी शुरू भएको मत्स्येन्द्रनाथको रथयात्रा गाबहाल मंगल बजार सुन्धारा लगन खेल इटिटोल हुँदै जाउला खेलमा पुर्याएर भोटो देखाइन्छ। यसअघि मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगिएपछि जात्रा समापन हुन्छ। सरकारको राष्ट्रिय अभियान अन्तर्गत शुरू भएको राष्ट्रिय परिचय पत्र वितरण संकलन गर्ने कार्य मोरङ जिल्लामा अन्तिम चरणमा पुगेको छ। कुमोद अधिकारीको रिपोर्ट।
मोरङ जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण संकलन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। संकलन टोलीले पालिकाका प्रत्येक वडामा पुगेर विवरण संकलन गर्दै आएको छ। अहिलेसम्म मोरङ जिल्लामा 6,18,552 विवरण संकलन भएको र विराटनगर महानगरपालिकामा विवरण संकलन गर्ने कार्य भइरहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनुभयो।
मोरङ जिल्लामा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता अभियान सञ्चालन भएको 78 सालको असोज महिनापछि हो। विराटनगर महानगरपालिकामा अहिले सबै वडामा हामीले कार्य सञ्चालनमा ल्याएका छौं। यस अन्तर्गत जिल्लाभरि 6,18,552 जनाको विवरण संकलन गरेको अवस्था छ।
महानगरपालिकाको 19 वडामा विवरण संकलन गर्ने कार्य भइरहेको छ। यसरी वडा वडामा विवरण संकलन गर्न थालिएपछि आफूहरूलाई निकै सहज भएको स्थानीयको भनाई छ। विराटनगर 7 सावित्री दाहाल र विराटनगर 9 हरि परसाई
अहिले एकदम सहज भएको छ। हामीलाई आफ्नै वाडामा आएको छ, सहयोगीले हामीलाई फर्म भर्न ओर्नाउने सहयोग गर्नु भएको छ।
यहाँका मान्छेहरूलाई चाहिँ अहिले धेरै सुविधा भएको छ। परिचय पत्र चाहिँ वडामा आउँदाखेरि आधी घण्टामा तयार पनि हुने भयो। जनताहरू धेरै नै खुसी छन्।
राष्ट्रिय परिचय पत्र बनाउनका लागि नेपाली नागरिकता आवश्यक हुन्छ। नेपाली नागरिकको जैविक तथा व्यक्तिगत विवरण संकलन गरिन्छ। अभियानका फोकल पर्सन समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले राष्ट्रिय परिचय पत्रमा नेपाल सरकारले प्रदान गर्ने 18 प्रकारका सेवा आबद्ध हुने भएकाले पनि सबैलाई परिचय पत्र बनाउन आग्रह गर्नुभयो।
राष्ट्रिय परिचय पत्र राहदानीसँग आबद्ध गरिएको छ। राहदानी लिनुभन्दा पहिले अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्रको 10 अङ्कको डिजिटको नम्बर प्राप्त गर्नुपर्छ। त्यो बिना राहदानी बन्न सक्ने अवस्था छैन। यसै गरी ब्याङ्किङ प्रणाली, जग्गा भूमि प्रशासन, राहदानी, चालक अनुमति पत्र, बिमा लगायतका विभिन्न गतिविधिहरूलाई चाहिँ क्रमशः सरकारले करिब करिब 18-19 विधालाई चाहिँ यसमा चाहिँ आबद्ध गर्दै जाने।
अभियानमा छुटेकाहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङ तथा रंगेली र उर्लाबारीमा रहेको इलाका प्रशासन कार्यालय मार्फत विवरण संकलन गर्ने व्यवस्था मिलाइएको छ। यसै गरी जिल्ला प्रशासन कार्यालय मोरङले बनेर आएका 3500 थान राष्ट्रिय परिचय पत्र वितरण गरिसकेको छ। केही हप्ताभित्रै मोरङमा 60,000 थान परिचय पत्र आउने तयारीमा रहेको जनाइएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रूसको बेलगोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको रूसले जनाएको छ। युक्रेनले भने रूसी भूभागमा भएको घुसपैठमा आफ्नो संलग्नता नरहेको दावी गरेको छ। युक्रेनले रूसको बेलगोरोड क्षेत्रका घटनाहरूलाई चासोका साथ हेरिरहेको र विकसित अवस्थाको अध्ययन गरिरहेको युक्रेनी राष्ट्रपतिका सल्लाहकारले बताएका छन्। रूसले यसअघि युक्रेनबाट बेलगोरोड क्षेत्रमा तोडफोड गर्ने समूह प्रवेश गरेको र रूसी सेना र एजेन्टहरूले उनीहरूलाई निस्तेज पार्ने प्रयास गरिरहेको बताएको थियो। युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने त्यस्ता गतिविधिमा रूसी गुरिल्ला समूहहरू नै जिम्मेवार हुन सक्ने बताएका छन्। संयुक्त राज्य अमेरिकाको कान्सास शहर स्थित एक बारमा गोली चल्दा तीनजनाको मृत्यु भएको छ। घटनामा दुईजना घाइते भएका छन्। पीड़ित मध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल सुनचानी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न साक्येको नेतृत्वमा गएको महासंघको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले निर्बाध रूपमा पेसा व्यवसाय गर्न आग्रह गर्दै व्यवसाय सञ्चालनका क्रममा कुनै समस्या उत्पन्न भएमा त्यसलाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। भेटका क्रममा महासंघका अध्यक्ष मणिकरत्न साक्येले माग अनुसार कच्चा सुनको आपूर्ति नहुँदा व्यवसाय सञ्चालनमा कठिनाई भएको बताउनु भयो। उहाँले व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीति नियम निर्माण गरी बजारको माग अनुसार सुनको आपूर्ति व्यवस्था मिलाउन ध्यान आकर्षण गराउनुभयो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातको बजार सुनिश्चित हुँदै गएको बताउनु भएको छ। तामाकोशी पाँचौं जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोषको लगानी सम्झौता गर्ने क्रममा उहाँले भारत र बंगलादेश नेपालमा उत्पादित विद्युत किन्नका लागि आतुर रहेको बताउनुभयो। घिसिङले ती देशमा विद्युत बिक्री गर्दा वर्षायामको विद्युतको राम्रो दर पाउने अवस्था बन्दै गएको समेत उल्लेख गर्नुभयो। दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने 79.8 मेगावाट क्षमताको आयोजनामा कोषले 13.74 अर्ब बराबरको लगानी गर्ने भएको हो। निर्माण अवधिको ब्याज सहित 21.14 अर्ब बराबरको अनुमानित लागत रहेको आयोजनामा कोषले एकल रूपमा लगानी गर्न लागेको हो। आयोजनाको बाँकी रकम सर्वसाधारणबाट शेयर बिक्री गरेर सो पुँजीबाट जुटाइने भएको छ। कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले जलविद्युत क्षेत्रमा कोषले करिब 800 मेगावाट क्षमताको आयोजनामा 40 अर्ब भन्दा बढी लगानी गरेको जानकारी दिनुभयो। तामाकोशी पाँचौं 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भएपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता मूल्य राख्न विक्रेताहरूलाई आग्रह गरेको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब खेल समाचार।
नेपाल क्रिकेट संघ क्यानले आगामी महिना जिम्बाब्वेमा हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनौटका लागि 22 सदस्यीय प्रारम्भिक खेलाड़ी टोलीको घोषणा गरेको छ। नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले प्रारम्भिक टोलीमा यसअघि रहेका पुराना खेलाड़ीलाई नै निरन्तरता दिनुभएको छ। एक साताको तयारीपछि अन्तिम टोलीको घोषणा गरिने पनि क्यानले जनाएको छ। विश्वकप छनौट खेल जून 18 जुलाई 9 तारीकसम्म जिम्बाब्वेमा हुनेछ। छनौट खेलमा नेपाल सहित स्कटल्याण्ड, ओमान, संयुक्त अरब इमिरेट्स, यूएई, अमेरिका, श्रीलंका, वेस्ट इण्डिज, जिम्बाब्वे, आयरल्याण्ड र नेदरल्याण्ड्स बीच प्रतिस्पर्धा हुनेछ। सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरिनेछ। समूहमा शीर्ष 3 टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष 2 टोली फाइनल पुग्नेछन्। फाइनल पुग्ने 2 टोली आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनौट हुनेछन्। नेपाली प्रारम्भिक टोलीमा रहेका खेलाड़ीहरूमा रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतीश जीशी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनाश बोहरा रहेका छन्।
रमेश टमटा खेल समाचारका साथमा। अब मौसम। आज देशको पहाड़ी भागमा आंशिकदेखि सामान्य बदलिरही कोशी, बागमती र गण्डकी प्रदेशका केही र मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने र कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.8 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27.29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:11 भयो भने सूर्यास्त भरि साँझ 6:50 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी। अर्थतन्त्रमा सुधार गर्दै स्वदेशी वस्तु उत्पादन र उपभोगमा प्रोत्साहन गर्नुपर्नेमा सांसदहरूको जोड़। नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न विरूद्ध राज्य विरूद्धको कसुर, ठगी र संगठित अपराधमा मुद्दा चलाउनु पर्ने राय सहितको प्रहरी प्रतिवेदन, सरकारी वकिल कार्यालयमा पेश, 32 जनालाई मुद्दा चलाउन सिफारिश। चिकित्सा क्षेत्रलाई सुधार गर्न चिकित्सा ऐनलाई पूर्णता दिन आवश्यक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। रूसको बेलगोरोड सीमा क्षेत्रमा भएको तोड़फोड़मा युक्रेनको संलग्नता रहेको भन्ने रूसको आरोप युक्रेनद्वारा अस्वीकार। र जिम्बावेमा हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनौटका लागि 22 सदस्यीय टोलीको घोषणा। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।